शिशिर छ बसन्त छ उदाहरणका लागि शिशिर छ बसन्त छ उदाहरणका लागि माया प्रेम जलन्त छ उदाहरणका लागि शिशिर छ बसन्त छ उदाहरणका लागि माया प्रेम लगाउने मौसम हुनै पर्छ यार माया प्रेम लगाउने मौसम हुँदैन यार माया प्रेम लगाउने मौसम हुँदैन यार शरद छ हेमन्त छ उदाहरणका लागि माया प्रेम जलन्त छ उदाहरणका लागि मरेपछि मेरा आँखा दान दिनु अन्धलाई मरेपछि मेरा आँखा दान दिनु अन्धलाई दृष्टि मेरा अनन्त छन् उदाहरणका लागि दृष्टि मेरा अनन्त छ उदाहरणका लागि माया प्रेम जलन्त छ उदाहरणका लागि म जलेर खरानी नै भएछु मेरो प्रियसी म जलेर खरानी नै भएछु मेरो प्रियसी मेरो फोटो जीवन्त छ उदाहरणका लागि माया प्रेम जलन्त छ उदाहरणका लागि शिशिर छ बसन्त छ उदाहरणका लागि नमस्कार नमस्कार अनि सुस्वागतम साथै यो रात्रिकालीन साहित्यिक अभिवादन कार्यक्रम गजल सुधा लिएर आज पनि उपस्थित भइसकेको छौँ मेरो अनलाइन रेडियो रेडियो छहारी अक्सिजन रेडियो र नेपालीको अनलाइन रेडियो मार्फत एकैसाथ सुन्न सकिने यो कार्यक्रम तपाईँले हरेक हप्ताको यसै समय अर्थात शुक्रबार रातको 9 देखि 10 बजेसम्म तपाईँकै गजलमन कमल सरगमको साथमा सुन्दै आइरहनु भएको छ प्रविधिबाट काठमाडौँको यो बन्द कोठा रेडियो मिरमिरेबाट सघाइरहनु भएको छ प्रविधि मित्र साहस भट्ट त्यसै गरी रेडियो छहारीबाट रमेश बस्नेत कमल अरियाल त्यसै गरी अक्सिजनबाट सघाइरहनु भएको छ वीरेन्द्र ओली र नेपालीको अनलाइन रेडियोबाट चन्द्र विकल्प नेपालले सघाइरहनु भएको छ कार्यक्रम गजल सुधा तपाईँले नेपाली गजल उत्थानका लागि सुन्दै आइरहनु भएको छ हामी जे बोल्छौँ नेपाली गजलका लागि बोल्छौँ आज पनि हामी सोही अनुरूप एक अतिथिको साथमा नेपाली गजलमा लाग्नुभएका नेपाली गजलमा आफ्नो जीवन अर्पण गरिसक्नुभएका एक युवा गजलकारलाई निम्ता गरेको छु युवा गजलकार हाम्रो आमन्त्रणलाई सहर्ष स्वीकारेर स्टुडियोसम्म आइसक्नु भएको छ आज म को हो त भनेर जानकारी गराउने क्रममा छु नुवाकोटको कुमरी गाविसमा जन्म लिई हाल काठमाडौँमा बसोबास गर्दै आइरहनु भएका युवा गजलकार घनश्याम मुडबारीसँगको आजको यात्रा गजल यात्रा रहनेछ हामी उहाँलाई स्वागत गर्ने क्रममा छौँ स्वागत छ घनश्यामजी
हजुर धन्यवाद
कस्तो छ गजल यात्रा तपाईँको पछिल्लो समयमा
भन्नुपर्दा खासै प्रशक्त ढङ्गले लागेको छैन पहिले समय पनि पूर्ण धेरै नै समय लिइन्थ्यो गजलमा गजल अनि इन्टरनेट भनौँ फेसबुकको माध्यमबाट गजल लेख्न थाल्यो सुरुवातमा त्यतिखेर समय पनि धेरै नै दिइन्थ्यो खुबै लेखिन्थ्यो एकदम उत्साह पनि जाग्थ्यो अहिले आएर समयको पनि अभाव छ भनौँ त्यस कारणले अलि त्यति साह्रो भनौँ सशक्त ढङ्गले लागिएको छैन कहिले काहीँ फुर्सदको समयमा हल्का फुल्का लेख्ने गरिन्छ
जानकारी गराउँछु तपाईँ पछिल्लो समय परिवर्तन सरगम साहित्य समाजमा पनि आफ्नो कोषाध्यक्षको रूपमा नवगठित समाजमा कार्यरत पनि हुनुहुन्छ यो समाजको बारेमा पनि आज विस्तृत कुराकानी पनि हुनेछ आज तपाईँसँगै कुराकानी जोडिनेछ किनकि पछिल्लो समय भर्खर मात्र यो नवगठित साहित्य समाज हो कस्तो भइरहेको छ साहित्य यात्रा जुन समाजमा कस्तो कुराहरूमा अलिकति बढी अगाडि बढ्छ साहित्य समाजलाई प्रतिष्ठान बनाउँदै हुनुहुन्छ कसरी त्यसलाई कार्यान्वयन गर्नुहुन्छ त्यो कुराहरू पनि हामी जोड्नेछौँ यो समाज भन्दा अगाडि तपाईँको एउटा गजल मैले वाचन गरिसकेको छु अर्को गजल तपाईँको आवाजमा एउटा सुन्न मन लाग्यो
हुन्छ धन्यवाद यो गजल मैले प्रवासमा बस्दाखेरि लेखेको थिएँ प्रवास भनेको म पहिले 2 वर्ष लगभग 27 महिना कतारको दुवा स्थित एक दुवाको नजिकै भनौँ सैलिया भन्ने ठाउँमा बसेका थिएँ त्यही ठाउँमा बसेर एउटा दुर्गम ठाउँ नै हो भनौँ नेपालको जुन जुम्ला जस्तै एरिया छ त्यो एकदमै दुर्गम ठाउँ जहाँ बिजुली बत्ती पनि पुगेको छैन जेनेरेटरको माध्यमबाट सबै कुराहरू सञ्चालन हुन्छ त्यहाँ त्यस्तो कम्पनीमा बसेर काम गरियो 2 वर्ष भनौँ त्यति त्यो समयमा मैले समय मिलाएर लेख्थेँ धेरै गजलहरू लेखेँ त्यहाँ बसेर त्यही मध्येको एउटा गजल यहाँ पस्कन चाहन्छु बाध्यताले खोली तार्दा नाइ भन्नै सकिएन बाध्यताले खोली तार्दा नाइ भन्नै सकिएन समयले बाटो बार्दा नाइ भन्नै सकिएन बाध्यताले खोली तार्दा नाइ भन्नै सकिएन सधैँ सधैँ हार्ने मान्छे फेरि हार्नु नौलो होइन सधैँ सधैँ हार्ने मान्छे फेरि हार्नु नौलो होइन अझ अर्को चोटि हार्दा नाइ भन्नै सकिएन बाध्यताले खोली तार्दा नाइ भन्नै सकिएन आफ्नाले नै बिर्सिएर गएपछि आज भोलि आफ्नाले नै बिर्सिएर गएपछि आज भोलि पराईले माया मार्दा नाइ भन्नै सकिएन बाध्यताले खोली तार्दा नाइ भन्नै सकिएन समयले बाटो बार्दा नाइ भन्नै सकिएन बत्ती मुनि अँध्यारो भो लौ न मेरो जिन्दगानी बत्ती मुनि अँध्यारो भो लौ न मेरो जिन्दगानी जुनले नै बास सार्दा नाइ भन्नै सकिएन बाध्यताले खोली तार्दा नाइ भन्नै सकिएन समयले बाटो बार्दा नाइ भन्नै सकिएन भित्रैदेखि खुसी साथ हाँस्न मन लागे पनि भित्रैदेखि खुसी साथ हाँस्न मन लागे पनि परेलीले आँसु झार्दा नाइ भन्नै सकिएन बाध्यताले खोली तार्दा नाइ भन्नै सकिएन समयले बाटो बार्दा नाइ भन्नै सकिएन
बाध्यताले खोली तार्दा नाइ भन्नै सकिएन समयले बाटो तार्दा नाइ भन्नै सकिएन निकै सुन्दर गजल तपाईँ प्रवासमा बसेर लेख्नु भयो
भएको भन्नुभएको छ। प्रवासमा बसेर गजल सिर्जना गर्न कतिको सजिलो छ?
सजिलो भन्दा पनि सजिलो त अब त्यही हो, मनको पीडा पोखिन्थ्यो, गजलको रूप दिएर मनको पीडाहरू भावहरू पोखिन्थ्यो। सजिलो गाह्रो त अब त्यो आफ्नो भनौँ त्योबाट ओतप्रोत भएर आउने शब्दहरू हुन्, सबैमा त्यो आउँदा पनि आउँदैन, सबैसँग त्यो क्षमता पनि हुँदैन। मैले पनि अनुभव गरेको कुरा हो, पहिले मसँग पनि त्यति साह्रो थिएन।
तपाईँ एउटा पहिले त प्रवास बस्नुभयो, त्यो क्षेत्रमा चाहिँ साहित्यको माहौल कतिको थियो तपाईँ बसेको ठाउँमा चाहिँ?
म बसेको एरियामा भएको कुरा गर्नुपर्दा त्यो एकदमै मैले अघि नै भनिहालेँ सुरुवातमै दुर्गम एरिया थियो। त्यो एरियामा भनौँ कोही पनि हुनुहुन्थ्यो साहित्य क्षेत्रमा लाग्नुभएका त परै जाओस्, जे होस् कमसेकम गीत सङ्गीतहरू सुन्ने चाहिँ भेटिन्थ्यो, त्यो त अब सबैतिर हुन्छन् नै। तर साहित्य क्षेत्रमा भनौँ गजल कविता मुक्तक आदि इत्यादि यी क्षेत्रमा लागेका मित्रहरू कोही पनि भेटिनँ मैले, एक्लो केवल एक्लो नै थिएँ भनौँ त्यतिखेरको अवस्थामा।
नेपालको हुम्ला जुम्ला जस्तै, कतारको हुम्ला जुम्ला जस्तो ठाउँमा तपाईँले आफ्नो जीवन व्यतीत गर्नुभयो 3 वर्ष लगभग, होइन?
हजुर।
त्यति बेलासम्म आफ्नो देशलाई भुलेर अर्को देशमा बस्दाखेरि धेरै गजल सिर्जना त गर्नुभयो, ती गजलहरू नेपालको माटोमा सिर्जना त भएन तर प्रवासको माटोमा तपाईँले गजल सिर्जना गर्नुभयो, तर नेपालको माटोलाई समर्पित गरेर गजल सिर्जना गर्नुभएको थियो। कतिपय गजल त त्यही देशका माटोलाई पनि सिर्जना गरेर समर्पित गरेर सिर्जना गर्नुभयो, त्यसरी तपाईँले गजल यात्रालाई अगाडि बढाउनु भयो। कतिको तपाईँको गजल सुन्थे त्यही ठाउँमा चाहिँ साथीहरूले?
गजल सुन्ने भन्दा पनि मैले त्यही एरियामा सुन्थे, हुन त अब त्यो नौलो नै भयो, अरू साथीहरूले त्यो रचना नगर्ने सिर्जना नगर्ने भएको हुनाले पनि सबैलाई नौलो लाग्थ्यो, त्यही हिसाबले पनि सुन्नुहुन्थ्यो। तैपनि म गजल आफ्नो गजल पस्कनलाई आफ्नो रचनाहरू वाचन गर्न पाइन्छ कि भन्ने उद्देश्यले दुहा स्थित लगभग 10 रियल 15 रियल तिरेर जाने गर्थेँ। हरेक दिन हरेक हप्ताको शुक्रबार कार्यक्रम हुन्थ्यो, म त्यहाँ गइरहन्थेँ। म एक दुईवटा संस्थामा पनि आबद्ध थिएँ त्यतिखेर, अनि त्यसमा गएर गजल रचनाहरू सुनाइन्थ्यो सबै भनौँ। त्यहाँ चाहिँ एकदम रचना नेपाली साहित्यमा लाग्ने व्यक्तिहरूलाई एकदमै राम्रो भनौँ त्यति राम्रो सहयोग हुन्थ्यो, स्वागत हुन्थ्यो, हुन्छ अझै पनि हुन्छ, उहाँ साथीहरू अझै हुनुहुन्छ। त्यहाँ गएर गजल सुनाउन पाउँदा धेरै गर्व आफूलाई एकदम भित्रैदेखि गर्वान्वित अनि खुसी महसुस हुन्थ्यो।
भनेपछि तपाईँ 15-16 रियल तिरेर आफू बसेको ठाउँभन्दा धेरै टाढा गएर आफ्नो रचना सुनाउन जानुहुन्थ्यो, जुन आफ्नो आफ्नो खर्च गरेर त्यो ठाउँसम्म पुग्नुहुन्थ्यो, त्यसरी पनि आफ्नो साहित्य यात्रालाई त अगाडि बढाउनु भयो। त्यसरी साहित्य यात्रा व्यतीत गर्दा र नेपालमा आएर आफ्नो साहित्य यात्रा अगाडि बढाउँदा कतिको फरक देख्नुभयो साहित्य यात्रा?
फरकको हिसाब गर्नुपर्दा धेरै अन्तर त धेरै नै छ। त्यहाँ छँदाखेरि यस्तो स्थिति हुन्छ कि भनौँ सबैमा त्यो लागू नहुन पनि सक्छ, म चाहिँ बिल्कुल आफूलाई भनौँ सबैसँग हुन्थे तर पनि एक्लो जस्तो फिल हुन्थ्यो, भनौँ मानिलिउँ कि मसँग केही पनि छैन जस्तो हुन्थ्यो। कुनै अवस्थामा फेरि आफ्नै सबैजना परिवारसँगै बसिरहेको जस्तो हुन्थ्यो। साहित्यिक क्षेत्रमा त्यो माहौलभित्र छिरेपछि जुन साहित्यिक कार्यक्रमहरू भएको त्यो रुमभित्र छिरिन्थ्यो, कोठाभित्र पसिन्थ्यो, त्यहाँ पुगेपछि आफ्नो भनौँ बुवा मम्मीसँगै बसिरहेको, एउटा परिवारसँगै गफ गफ गरेर बसिरहेको जस्तो भान हुन्थ्यो, एकदमै खुसी लाग्थ्यो।
भनेपछि एकदम खुसीको अनुभव चाहिँ तपाईँले साट्नु नै भयो प्रवासमा हुँदा पनि, होइन?
हजुर।
अब नेपालमा आउँदा पनि ती अनुभूतिहरूलाई त अगाडि वातावरण आफैले भनिसक्नु भयो,
दुःख पीडा छुट्टै थियो, एउटा आफ्नो स्थानमा थियो, तै पनि खुसी हुने चेष्टा गरिन्थ्यो, खुसी देखाइन्थ्यो।
एउटा गजल सुनाउ यति बेला।
हुन्छ, यो पनि मैले उता सँदा नै लेखेको थिएँ, प्रवासमा सँदा नै, प्रायः मैले यता आएर त्यति साह्रो लेख्न भ्याएको पनि छैन, लेखेको पनि छैन, उता सँदा नै लेखेको एउटा गजल सुनाउँछु। आगोसँगै जल्दा पनि अय्या भन्न पाइएन, आगोसँगै जल्दा पनि अय्या भन्न पाइएन, आँधी हुरी चल्दा पनि अय्या भन्न पाइएन, आगोसँगै जल्दा पनि अय्या भन्न पाइएन, भौतारिए सयौं दिन आफैलाई घिसारेर, भौतारिए सयौं दिन आफैलाई घिसारेर, जिन्दगीले छल्दा पनि अय्या भन्न पाइएन, आगोसँगै जल्दा पनि अय्या भन्न पाइएन, आँधी हुरी चल्दा पनि अय्या भन्न पाइएन, पग्लिएर चुहिएर सकिँदैछु आफै भित्र, पग्लिएर चुहिएर सकिँदैछु आफै भित्र, मैं जस्तै बल्दा पनि अय्या भन्न पाइएन, आगो जस्तै जल्दा पनि अय्या भन्न पाइएन, आँधी हुरी चल्दा पनि अय्या भन्न पाइएन, अमूर्त भई शालिक झैं विराजमान हुन खोजे, अमूर्त भई शालिक झैं विराजमान हुन खोजे, सिरेटोले ढल्दा पनि अय्या भइएन, जहरको प्रस्थान भई बगिरह्यो खुनसँगै, ओहो जहरको प्रस्थान भई बगिरह्यो खुनसँगै, नसा नसा गल्दा पनि अय्या भन्न पाइएन, आगोसँगै जल्दा पनि अय्या भन्न पाइएन, आँधी हुरी चल्दा पनि अय्या भन्न पाइएन।
साह्रै मिठो गजल सुन्न पाए, तपाईँको आवाजमा यी गजलहरू आज धेरै सुनिनेछ, किनकि तपाईँका ती डायरीमा रहेका सम्पूर्ण गजलहरू त सुन्न नपाइएला, ती गजलहरूमा स्पर्श गर्ने एउटा अनुभूति लिएको छु। अब पछिल्लो समय नेपाली गजलको सशक्त विधा, नेपाली साहित्यकै सशक्त विधा गजल हो, गजलको पनि ठूलो यात्रा तपाईँले तय गरिरहनु भएको छ, विभिन्न संगठनहरूमा लागेर आफ्नो यात्राहरू अगाडि बढाउनु भएको छ। पछिल्लो समय मैले जोड्न लागे परिवर्तन सरगम साहित्य समाजको, यति बेला तपाईँ कोषाध्यक्षको भूमिका निर्वाह गर्दै हुनुहुन्छ, त्यसका बारेमा छोटो जानकारी पाउन कहाँ जन्म भएको ३० सालदेखि यो संस्थाको निरन्तरता अगाडि बढिरहेको छ।
जन्मको बारेमा यहाँले पहिले नै जानकारी गराइसक्नु भएको छ। नुवाकोटको कुमारी गाविस स्थित रुपिङ वडा नम्बर १ जन्म भएको। साहित्य क्षेत्रमा पहिलेदेखि नै रुचि थियो, चाख थियो, एकदमै सुनिन्थ्यो गीत गजलहरू, एकदमै मनपर्ने, अझै पनि संगीतमा संगीत क्षेत्रमा लाग्छु भन्ने आफ्नो एउटा भनौँ न उद्देश्य छ। सकिन्छ सकिन्न त्यो आफ्नो ठाउँमा रह्यो, कतिसम्म सफल बन्न सकिन्छ त्यो छुट्टै ठाउँमा रह्यो। साहित्य क्षेत्रमा चाहिँ पहिलेदेखि रुचि भएकै कारणले गर्दा होला, सायद पहिले लेखिन्थ्यो हल्का फुल्का, तर त्यतिखेर लेखेका गजल गजल हुँदैन थिए। म यहाँ नेपालमा छँदाखेरि मैले गजल नै लेखिनँ भन्दा पनि हुन्छ, म लेख्ने कोसिस गर्थेँ तर गजल हुँदैन थिए, किनकि मसँग त्यो गजल लेख्ने नियमहरू कुनै कुन मापदण्डमा रहेर कुन नियममा रहेर लेख्नुपर्छ भन्ने, कुन बन्देजभित्र कुन बन्धनमा बसेर लेख्नुपर्छ भन्ने मसँग जानकारी थिएन। खासै जानकारी गराउने मान्छेहरू पनि हुनु भएन, सायद मानव अग्रज मेरो नजिकमा अग्रज हुनुहुन्नथ्यो। प्रवासमा गएपछि मैले कोसिस गर्दै गएँ हल्का फुल्का, पहिले पनि लेख्ने हुनाले त्यहाँ गएपछि लेख्न थालेँ। लेख्दा लेख्दै इन्टरनेट अनलाइनबाट साथीहरू धेरै भनौँ मभन्दा पहिलेदेखि गजल लेख्न थाल्नुभएका साथीहरू धेरैजनालाई भेटेँ। उहाँहरूबाट मैले नियम सोधपुछ गरेर कसरी चाहिँ अगाडि बढ्न सकिन्छ त भन्ने हिसाबले सोधपुछ गरेर लेख्न सुरु गरेँ।
भनेपछि तपाईँले साथीहरूसँग पनि नियमका कुराहरूलाई प्रवासमै बसेर लेख्नु भयो, प्रवासमै पुगेपछि पो गजलको यात्रा सुरु गर्नुभयो क्या?
हजुर, त्यस्तै भन्दा पनि हुन्छ। मैले भने पहिले नै नेपालमा पनि म लेख्न त लेख्थेँ, मुक्तकसम्म चाहिँ लेख्ने भनौँ म त्यो लेख्न सक्थेँ, लेखेको पनि थिएँ, तर गजल भनेर लेख्दा लेख्ने तर त्यसमा गजल चाहिँ भइसकेको हुँदैन थियो गजलमा, किन गजलको पनि छुट्टै नियम छ आफ्नो, गजल बन्धनभित्र रहेरै लेख्नुपर्छ, त्यसमा काफिया रदिफदेखि लिएर सबै कुराहरू मिसा शेर मतला सबै कुरा मिलाउनै पर्ने हुन्छ, त्यो सबै मिलेनन् भने त्यसलाई गजल मानिँदैन भनौँ।
भनेपछि तपाईँले त्यसरी अगाडि बढाउनु भयो। म अलिकति छोटो जानकारी परिवर्तनको कुरा जोड्दै थिएँ, परिवर्तन सरगम साहित्य समाज कस्तो, कुन ठाउँमा स्थापना भएको, कति सालदेखि स्थापना भएको परिवर्तन सरगम साहित्य समाज, मैले अघि नै त्यो कुरालाई जोड्दै थिएँ। तपाईँले अलिकति उता वास्तविक गजल यात्राको कुराहरूलाई पनि जोड्दै हुनुहुन्छ, ती कुराहरूलाई हामी अझ जोड्नेछौँ। परिवर्तनको बारेमा छोटो जानकारी गरिदिनुहोस्।
हजुर, परिवर्तन सरगम साहित्य समाज एउटा आफैमा भनौँ परिवर्तित युगलाई बोकेर हिँडेको छ। म मान्छु मेरो ठम्बाइ हो त्यो, जुन संस्थापक अध्यक्ष पहिलेदेखि नै 2065 सालमा यो दर्ता भएको भनौँ, 2000 सुरु भयो हाम्रो यो संस्था भनौँ, जसको अध्यक्ष स्वयं कमल सरगमजी नै हुनुहुन्छ, यहाँ नै हुनुहुन्छ भनौँ। अनि त्यहाँबाट मैले चाहिँ अलिक पछि नै म त भनौँ 2069 लगभग 70 मात्र जोइन भएँ, संस्थामा आबद्ध भएँ। मलाई त्यतिखेरदेखिको स्थितिमा भनौँ परिवर्तन सरगम साहित्य समाज राम्रै थियो, राम्रो एकदमै चलिरहेको थियो, तर बिचमा केही फाटोहरू आए, केही साथीहरूले धोका दिनुभयो, त्यो हिसाबले पनि हल्का परिवर्तन सरगम साहित्य समाजको पाइला रोकिन पुगे। तर अहिले अन्तिममा आएर भनौँ म प्रवासबाट पनि फर्केँ, त्यसपछि अहिले आएर भनौँ नवगठन भएको छ, पुरानो साथीहरूलाई साथीहरू सो त हट्नु भएको छ, उहाँहरूलाई हामीले तान्न पनि गएनौँ भनौँ, अब ठिकै छ हामी नयाँ साथीहरूबाटै नयाँ ढङ्गले अघि बढौँ, त पुरानै संस्थालाई पुनः सञ्चालन गर्ने रोकी नरोक्ने पाइलाहरू आफ्नो चालिरहने हिसाबले चाहिँ चलाउँ भन्ने हिसाबले हामीले नयाँ संस्था गठन गऱ्यौँ, नयाँ संस्था भन्दा पनि कमिटी गठन गऱ्यौँ, त्यही अनुसार अहिले हामी चल्दैछौँ। अहिले भर्खरै भयो भनौँ यो एक हप्ता मात्र भयो हाम्रो यो चाहिँ गठन भयो,
एक हप्ता मात्र भयो, जुन एक हप्ता पश्चात तपाईँहरूले धेरै कार्यक्रमहरूलाई अब ल्याउँदै हुनुहुन्छ भन्ने जानकारीहरू पनि पाएको छौँ। अब तत्काल आउने कार्यक्रमहरू चाहिँ के छ परिवर्तन?
तत्काल आउने कार्यक्रमहरू भनेको अब हामीले चाहिँ एउटा सुरुमा परिवर्तन सरगम साहित्य समाजको वार्षिक पत्रिका भनेर हामीले समर्पण गजल सङ्ग्रह एउटा निकालेका पनि थियौँ, जुन चाहिँ हामीले विशेष चाहिँ प्रवासमा रहनुभएका नेपालीहरूको गजललाई एक एक गजल सबैको गजल एक एक गजल समेट्ने हिसाबले चाहिँ लिएका थियौँ सबैजनाको। त्यसमध्ये एकचोटि एक त म माफी पनि चाहन्छु, जो सुनिरहनु भएको छ प्रवासमा हुनुहुन्थ्यो, गजल पठाएर पनि गजल मेरो गजल आएन भनेर जो भनौँ चिन्तामा हुनुहुन्छ या दुखेसुख गर्नुहुन्छ, उहाँहरूसँग म माफी क्षमा चाहन्छु, एकदमै म भित्रैदेखि क्षमा चाहन्छु, किनभने मैले सबैसँग सबैको गजललाई स्थान दिने हिसाबले चाहिँ मैले गजल लिएको थिएँ, तर सबैको त्यो भनौँ सम्प्रेषणको क्रममा केही गजलहरू छुटे, स्वयं मेरै छुटेको छ, त्यो छुटेको हुनाले उहाँहरूसँग चाहिँ माफी दिनुहुन्छ भन्ने आशा छ।
छुटेको गजलहरू आउने अङ्कमा हाल्ने सोच पनि बनाउनु,
एकदमै आउने अङ्कमा उहाँहरूको गजललाई विशेष ग्राह्यता दिएर सम्प्रेषण गर्नेछौँ भन्ने एउटा यहाँबाट उद्घोष पनि गर्न चाहन्छु, अवश्य आउनेछ उहाँहरूको गजल, यदि आएन त्यो गजल मसँग उपलब्ध छैन भने नयाँ गजलहरू उहाँहरूसँग लिएर भए पनि म जसरी हुन्छ सम्प्रेषण गर्ने पक्षमा छु।
तपाईँको ठूलो गहन विचार हो, यी विचारहरूले अवश्य पनि आम श्रोताले सुन्नुहुनेछ, जुन आर्थिकदेखि लिएर सम्पूर्ण कामहरू तपाईँले सम्हाल्दै जानुहुनेछ परिवर्तन सरगम साहित्य समाजको, बाँकी कुराहरू पनि हामी जोड्दै जानेछौँ। एउटा गजल सुनौ होला यति बेला।
आज भोलि यो सहर रोइरहे जस्तो लाग्छ, आज भोलि यो सहर रोइरहे जस्तो लाग्छ, सँगसँगै मेरो घर रोइरहे जस्तो लाग्छ, आज भोलि यो शहर रोइरहे जस्तो लाग्छ, सँगसँगै मेरो घर रोइरहे जस्तो लाग्छ। कहिल्यै आँसु झार्दैनन् कठोर छ भन्थे सबै, कहिल्यै आँसु झार्दैनन् कठोर छ भन्थे सबै, बहकिँदै यी पत्थर रोइरहे जस्तो लाग्छ। आज भोलि यो शहर रोइरहे जस्तो लाग्छ, सँगसँगै मेरो घर रोइरहे जस्तो लाग्छ। कल्पनामा कल्पिएर सम्झिएर तडपिएर, कल्पनामा कल्पिएर सम्झिएर तडपिएर, प्रियसीका ती नजर रोइरहे जस्तो लाग्छ। आज भोलि यो सहर रोइरहे जस्तो लाग्छ, सँगसँगै मेरो घर रोइरहे जस्तो लाग्छ। मन आखिर मन नै हो सानो ठुलो जो भए नि, मन आखिर मन नै हो सानो ठुलो जो भए नि, मालिक रुँदा नोकर रोइरहे जस्तो लाग्छ। आज भोलि यो सहर रोइरहे जस्तो लाग्छ, सँगसँगै मेरो घर रोइरहे जस्तो लाग्छ। गजलको अन्तिम शेरमा छु म। नदीका बगर पनि रसाएका देखिन्छन्, नदीका ती बगर पनि रसाएका देखिन्छन्, नदीसँगै ती बगर रोइरहे जस्तो लाग्छ। आज भोलि यो सहर रोइरहे जस्तो लाग्छ, सँगसँगै मेरो घर रोइरहे जस्तो लाग्छ, सँगसँगै मेरो घर रोइरहे जस्तो लाग्छ,
सँगसँगै मेरो घर रोइरहे जस्तो लाग्छ। है, साह्रै मिठो गजल सुन्न पायौँ। हामी कार्यक्रमको मध्यभागतर्फ लाग्ने बेला पनि भइसकेको छ, यति बेला एउटा साङ्गीतिक गजल सुन्नेछौँ। तपाईँको रोजाइमा कुनै साङ्गीतिक गजल छ?
मेरो रोजाइमा भन्नुपर्दा एउटा भनौँ स्वरूपराज आचार्यको कुनै पनि गीती गजल एउटा राखिदिनु भए हुन्छ।
हुन्छ, हामी खोज्नेछौँ स्वरूपराज आचार्यको गजल सुनाउनका लागि प्रविधि मित्र साहस पाटलालाई अनुरोध गर्छु। र यसपछि भने हामी छोटो विश्राम, र विश्रामपछि हामी बाँकी कुराकानी तपाईँहरूसँग मध्यभाग पश्चात लिएर आउनेछौ। सुन्दै गर्नुहोस् कार्यक्रम गजल सुधा।
भाना के गर्नु पर्छ तिम्रो साथ पाउनलाई, भाना के गर्नु पर्छ तिम्रो साथ पाउनलाई, मलाई मन छ तिमी सँगै, चोखो माया लाउनलाई, चोखो माया लाउन के गर्नु पर्छ तिम्रो साथ पाउनलाई, जति देवता सँग माग्नु पर्छ भने पनि भाइ, जति देवता सँग माग्नु पर्छ भने पनि भाइ, जति देवता सँग भाइ, जति देवता सँग तयार छु म मन्दिर मस्जिद गुम्बाहरू धाउनलाई, मलाई मन छ तिमी सँगै, चोखो माया लाउनलाई, चोखो माया लाउनलाई, भन के गर्नु पर्छ तिम्रो साथ पाउनलाई। मेरो सर्वस्व हौ तर तिमी बाहेक यहाँ तिमी मेरो सर्वस्व हौ तर तिमी बाहेक यहाँ तिमी मेरो सर्वस्व हौ तर तिमी बाहेक यहाँ तर तिमी बाहे तर छु म दुनिया का सब थोक गुमाउनलाई मलाई मन छ तिमी सँगै चोखो माया लाउनलाई चोखो माया लाउन के गर्नु पर्छ तिम्रो साथ पाउनलाई
कार्यक्रमको मध्यभाग पश्चात पुनः स्वागत छ मित्र कार्यक्रम गजल सुधा सुन्दै हुनुहुन्छ कार्यक्रम गजल सुधा तपाईँले विभिन्न रेडियोहरू मार्फत पनि सुन्दै हुनुहुन्छ यति बेला अनलाइन रेडियोहरूबाट यो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ जानकारी रहोस् यो कार्यक्रम अब केही समयपछि विभिन्न रेडियोहरूबाट पनि एकैसाथ सुन्न पाउनुहुनेछ देशका विभिन्न रेडियोहरूबाट फ्रिक्वेन्सी मार्फत पनि यो कार्यक्रम सुन्न पाउने सुविधा हामी बनाउँदैछौँ यो जानकारी तपाईँहरूका लागि र फुर्सदको समयमा यो कार्यक्रम चिसा पानीको ब्लग पोस्टमा गएर पनि कार्यक्रमलाई जति बेला पनि सुन्न सक्नुहुनेछ जसका लागि यो सघाय गरिदिनु भएकोमा रामशरण श्रेष्ठ पनि आभार प्रकट गर्छु र आज मैले गजलकै कुराहरू गरिरहँदाखेरि गजलकार पछिल्लो समय युवा गजलकार त्यसै गरी परिवर्तन सरगम साहित्य समाजका पछिल्लो समयका भनौँ या नवगठित संस्थाका नवगठित कोषाध्यक्ष घनश्याम मुडबरीसँगको कुराकानी जोडिरहेको छु घनश्याम मुडबरीसँगको बाँकी कुराकानी जोड्ने क्रममै छु यति बेला घनश्यामजी पुनः स्वागत छ कार्यक्रममा
हजुर धन्यवाद
मैले धेरै कुराहरू त गजलको बारेमा तपाईँसँग गरिसकेको छु अब आउने भावी गजल यात्राहरूसँग अब विशेष कुराहरू जोड्नै बाँकी छ अहिले आएको फाटोको कुरा जोड्नु मन लाग्यो गजलमा तपाईँले देख्नु भएको होला धेरै विकृतिहरू देखिन्छ नि अहिले पछिल्लो समय के लाग्छ यो गजलमा यसरी गजल अगाडि बढ्दा गजल विधामा यसरी स्रष्टाहरू अगाडि बढ्दा गजल यात्रा कसरी अगाडि बढ्ला अब दस वर्षको दस वर्षपछि कस्तो होला त गजल यात्रा यसो सोच्नुहोस् न तपाईँको विचारमा
एउटा कुरा राखिहालौँ जहाँ राम्रो पक्ष हुन्छ त्यहाँ नराम्रो जोडिएकै हुन्छ हरेक ठाउँमा जुनसुकै स्थानमा राम्रोसँग नराम्रो जोडिएकै हुन्छ राम्रोलाई सही मान्ने या नराम्रोलाई राम्रो अँगाल्ने या नराम्रो अँगाल्ने त्यो सबै आफ्नो आफ्नो हातको आफ्नो मनको कुरा हो है हामी मानौँ कि सबैले मेरो विचारमा सबैले राम्रैलाई अँगाल्नुपर्छ भन्ने कुरो हो किनभने नराम्रोलाई अँगाल्दा भोलि आफै नराम्रो हुन्छ बदनाम हुन्छ भन्ने सबैले जानेकै हुन्छन् तर पनि अँगालिरहेका हुन्छन् हालको गजलको स्थिति हेर्नुपर्दा चाहिँ मलाई एकदमै कुनै बेला भनौँ आफूले पनि लेखेको मेरो गजल म गजलकार भनेर म ठुलो बन्न खोजेको होइन म बन्न पनि चाहन बनेको पनि छैन म त सिक्दैछु भर्खरै लेख्न थालेको भनौँ मेरो एक दुई वर्ष मात्र भयो हल्का गजल लेख्न थाल्दैछु अहिले त्यति समय दिन पनि सकेको छैन दिन पाएको पनि छैन गजलमा गजलको कुरा गर्नुपर्दा अहिले भर्खरै गजलको नाममा गजलको अर्थ वा नबुझ्नेहरूले पनि गजल सङ्ग्रह निकाल्ने एउटा होडबाजी चलेको छ जुन किताब छपाउन पाएँ एउटा गजल सङ्ग्रह निकाल्न पाएँ भने त म धेरै माथि पुग्थेँ वरिष्ठ नै बन्थेँ भन्ने भनौँ कि मानिलिउँ कि उहाँ एउटा धेरै वर्ष अगाडिदेखि गजल यो गजल क्षेत्रमै एकदमै व्यथित हुनुभएको जस्तो उहाँहरूलाई भान भएको होला सायद हुनसक्छ तर त्यस्तो नगरिदिए हुन्थ्यो भन्ने मेरो विचार हो सबैले त्यस्तै गर्न थाले भने गजलकार गजल पढ्ने श्रोताभन्दा गजलकार धेरै हुन्छन् यो विषयलाई बुझ्नुपर्छ त्यहाँमाथि गजलमा विकृति धेरै आउने सम्भावना त्यहाँबाट पनि हुन्छ आफ्नो हिसाबले आफ्नो पारामा गजल लेख्दै गयो भने गजल सङ्ग्रह निकाल्दै जाने हो भने ठुला अग्रजहरूलाई पनि अग्रज नमान्ने हो भने त्यो गजलको अस्तित्व पनि रहँदैन जस्तो लाग्छ. त्यसैले अग्रजहरूलाई सँगसँगै लिएर अग्रजहरूको सल्लाह सुझाव अनि अग्रजहरूलाई धेरै पुरानो अग्रजहरू गुरुहरू हुनुहुन्छ उहाँहरूलाई कुनै पनि गजल सङ्ग्रह या निकाल्दा या लेख्दा भनौँ न लेख्दा नै एउटा गजल सानो गजल लेख्दा पाँच शेरको गजल लेख्दा पनि अग्रजको सुझाव सल्लाह सुझाव लिनै पर्छ. उहाँहरूको जानकारी बिना गजल पनि एउटा बनाउन सकिन्न. त्यो आफ्नो आफै बनाउँछु भनेर लाग्नुहुन्छ भने त्यो घमण्ड पनि हुनसक्छ. बनाउन सकिएला मैले पनि बनाएको थिएँ पहिले मेरो गजल जस्तै हुन्थ्यो तर एउटा गजल हुन्थ्यो अर्को पजल हुन्थ्यो फजल हुन्थ्यो. मैले पछि गएर जानकारी पाएँ मैले प्रवासमा रहँदाखेरि सिकेँ भनेर अघि पहिले पनि जानकारी गराएँ. मैले प्रवासबाटै सिकेँ. त्यसैले गजल सङ्ग्रह निकाल्ने भनेर होडबाजी नगरौँ. गजल सङ्ग्रह निकाल्नु मात्र ठुलो कुरा होइन. आफ्नो शब्दलाई त्यति साह्रो सस्तो पनि नसम्झौँ. शब्द भनेको सबैसँग सबैले जुटाउन सक्ने कुरा पनि होइन. सबैसँग त्यो सिर्जना हुँदा पनि हुँदैन. जोसँग छ उहाँले बुझेर राम्रो तरिकाले निकालौँ. गजल सङ्ग्रह यदि निकाल्नु पर्दा पनि अग्रजहरूलाई सँगसँगै लिएर अघि बढौँ भन्ने मेरो चाहना हो. सबैले त्यही गर्दा उचित हुन्छ जस्तो मलाई लाग्छ.
तपाईँको यो विचार सुनिरहँदाखेरि विभिन्न श्रोताहरूलाई पनि एउटा जिज्ञासा रहला, घनश्याम कस्तो मान्छे भनेर जिज्ञासा पनि रहला. किनकि घनश्यामका विचारहरू यति गहनता विचारहरू राख्नुहुन्छ घनश्यामले. ती कुराहरूलाई पनि हामी जोड्दै जानेछौँ घनश्याम जे. एउटा गजल सुनौ होला यति बेला तपाईँका ती विचारहरू, हामी अझ बाँकी विचारहरू पनि जोड्छौँ.
हजुर हुन्छ, धन्यवाद. मेरो गजल एउटा सुरु गर्छु यहाँबाट. अँध्यारोमा तिर हान्न कसै गरी सकिएन, अँध्यारोमा तिर हान्न कसै गरी सकिएन, ढुङ्गालाई देउता मान्न कसै गरी सकिएन, अँध्यारोमा तिर हान्न. साउ आई खेतबारी लिलामीमा पारेदेखि, साउ आई खेतबारी लिलामीमा पारेदेखि, ऋणी भई घर धान्न कसै गरी सकिएन, अँध्यारोमा तिर हान्न कसै गरी सकिएन, ढुङ्गालाई देउता मान्न कसै गरी सकिएन. जानी जानी पछिबाट छुरा हान्न खोजेपछि, जानी जानी पछिबाट छुरा हान्न खोजेपछि, शत्रुलाई आफ्नो ठान्न कसै गरी सकिएन, अँध्यारोमा तिर हान्न कसै गरी सकिएन, ढुङ्गालाई देउता मान्न कसै गरी सकिएन. लहरामा लर्किएर बस्नु पर्यो जबदेखि, लहरामा लर्किएर बस्नु पर्यो जबदेखि, अरूलाई माथि तान्न कसै गरी सकिएन, अँध्यारोमा तिर हान्न कसै गरी सकिएन, ढुङ्गालाई धौता मान्न कसै गरी सकिएन. अन्यलमा बाँच्न त्यसै गाह्रो भइराखेको बेला, अन्तिम शेरमा छु म, अन्यलमा बाँच्न त्यसै गाह्रो भइराखेको बेला, बालुवामा हिरा छान्न कसै गरी सकिएन, अँध्यारोमा तिर हान्न कसै गरी सकिएन, ढुङ्गालाई देउता मान्न कसै गरी सकिएन.
ढुङ्गालाई देउता मान्न कसै गरी सकिएन, साह्रै सुन्दर गजल. यी सुन्दर गजलहरू आज प्रेषक गर्ने गजलकारसँग कुराकानी गरिरहेका छौँ. उहाँकै आवाजमा गजलहरू पनि सुनिरहेका छौँ. गजलकार तपाईँले जानकारी गराइसकेको छु. आजको गजलकार हुनुहुन्छ घनश्याम मुडबरी, एकल यात्री, नुवाकोटका गजलकार, हाल काठमाडौँको रेडियो बागमतीमा पनि कार्यरत हुनुहुन्छ. त्यसै गरी परिवर्तन सरगम साहित्य समाजको पछिल्लो समय कोषाध्यक्षको रूपमा काम गर्दै आइरहनु भएको छ. अलिकति गजलको विषयमा कुराकानी जोडौँ जस्तो लाग्यो. गजल के हो त, गजल कस्तो हो, कसरी गजल लेख्दाखेरि गजल यात्रामा अगाडि बढ्न सकिन्छ, ती सिद्धान्तहरू पनि श्रोताहरूलाई सुनाइदिनु न.
हजुर, धन्यवाद. गजलको सिद्धान्तहरू भन्नुपर्दा प्राय सबैको सिद्धान्त त सबै एउटै हुन्छ, तर फरक फरक विद्वानहरूले फरक फरक हिसाबले लिनुभएको छ, फरक फरक शब्दमा प्रस्तुत गर्नुभएको छ. गजल एउटा भनौँ उर्दू फारसी भाषाबाट आएको शब्द हो भनौँ. उर्दू फारसी भाषा हुँदै नेपालमा भित्रिएको साहित्यको एक विधा हो. गजललाई हामीले चाहिँ आफ्नो भनौँ आफ्नो भित्र प्रस्फुटन भएका शब्दहरूलाई एउटा गजलको रूप दिएर शब्दको निर्माण गरेर लयमा ढालेर या जुन गजलहरू अहिले धेरै गीतमा पनि पाउन सकिन्छ, पुरै गीती गजलहरू हामीले धेरै सुन्दै आएका पनि छौँ. गजललाई वाचनको रूपमा मात्र नलिएर, वाचन शैलीको रूपमा मात्र नलिएर गीतको रूपमा पनि सङ्गीत भरेर एकदमै भनौँ एकदमै लयात्मक शैलीमा कोमलता दिएर एकदम प्रदान गरिन्छ. त्यो सुन्दै आएका छौँ. जुन सुन्दा आफ्नो मन नै प्रफुल्लित हुन्छ. जुन कुनै गजलहरू हुन्छन् यस्तो आँसु एकदमै आँखाबाट आँसु नै बर्साउने गजलहरू पनि हुन्छन्, धेरै छन्. गजलको विषयमा कुरा गर्नुपर्दा चाहिँ गजल पुरा हुनलाई धेरै चिजहरूको आवश्यकता पर्दछ, धेरै नियमभित्र रहेर लेख्नुपर्छ. गजलकोमा शेर, काफिया, मतला, रदीपदेखि लिएर मक्ता, तखल्लुस सबै कुराहरूको ज्ञान हुनैपर्छ, जानकारी हुनैपर्छ गजल लेख्नको लागि. कुनै भनौँ अरूको लेखेको अरूले लेखेको हेरेको भरमा मात्रै लेख्न सकिन्न, यो विषयमा गहन अध्ययन पनि हुनुपर्छ जस्तो मलाई लाग्छ.
भनेपछि गजलमा एउटा गहन अध्ययन भएन भने गजल लेख्न सकिँदैन. यसमा ठुलो अध्ययनशीलता पहिलो कुरा चाहिन्छ नै गजलमा है. एउटा गजल सुनाउ होला यति नै बेला.
मेरो गजल सुनाउँछु एउटा, यो जुन 7 महिना 13 गते लेखेको थिएँ 2071 सालमा. सम्बन्धमा फाटो आए कसको के नै लाग्दो रहेछ, सम्बन्धमा फाटो आए कसको के नै लाग्दो रहेछ, फूल छुँदा निबिजाए कसको के नै लाग्दो रहेछ, सम्बन्धमा फाटो आए कसको के नै लाग्दो रहेछ. फूल फुल्ने आशा राख्दै बीजहरू रोप्दा पनि, फूल फुल्ने आशा राख्दै बीजहरू रोप्दा पनि, पहिल्यै काँडा भई पलाए कसको के नै लाग्दो रहेछ, सम्बन्धमा फाटो आए कसको के नै लाग्दो रहेछ. कतै गरिबीले मान्छे भोक भोकै मर्दै जाँदा, कतै गरिबीले मान्छे भोक भोकै मर्दै जाँदा, कतै सुनले छानो छाए कसको के नै लाग्दो रहेछ, सम्बन्धमा फाटो आए कसको के नै लाग्दो रहेछ, फूल छुँदा निबिजाए कसको के नै लाग्दो रहेछ. भेट्न अब नआउनु भनी चिठी लेखेकै हो, भेट्न अब नआउनु भनी चिठी लेखेकै हो, प्रिय आफै भेट्न आए कसको के नै लाग्दो रहेछ, सम्बन्धमा फाटो आए कसको के नै लाग्दो रहेछ, फूल छुँदा निबिजाए कसको के नै लाग्दो रहेछ. दुनियाँको प्रगतिमा डाहा गर्ने अनि आफ्नै, अन्तिम शेरमा छु, दुनियाँको प्रगतिमा डाहा गर्ने अनि आफ्नै घरमा आगो लगाए कसको के नै लाग्दो रहेछ, सम्बन्धमा फाटो आए कसको के नै लाग्दो रहेछ, फूल छुँदा निभिजाए कसको के नै लाग्दो रहेछ.
माने यी साह्रै मिठा मिठा गजलहरू सुन्दा सुन्दै हामी कार्यक्रमको लगभग अन्तिम अन्तिम समयमा आइसकेका छौँ घनश्यामजी. अझ तपाईँका वास्तविक भगाईहरू, वास्तविक क्षेत्रका कुराकानीहरू जोड्नै नपाउँदै समयले नेटो काटिसकेको छौँ. तपाईँको परिवार अनि तपाईँका आम दाजुभाइहरूले, त्यसै गरी आम श्रोताले कार्यक्रम सुनिरहनु भएको होला, कार्यक्रम सुन्ने श्रोताहरूलाई के भन्न चाहनुहुन्छ अन्तिममा?
कार्यक्रम सुनेर बस्नुहुने गजल सुधा जुन रेडियो छारी लगायत विभिन्न रेडियोहरूबाट जुन प्रसारण हुन्छ, सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई के एउटा उद्घोष गर्न चाहन्छु यहाँबाट भने, गजल मात्र होइन जुनसुकै क्षेत्रमा आबद्ध हुनुभन्दा अगाडि, म गजल क्षेत्रमै लागेको हुनाले अहिले गजलकै कुराहरू भइरहेको हुनाले यो कार्यक्रम पनि गजलभित्रकै कार्यक्रम रह्यो, त्यो हुनाले गजलकै विषय मात्र कुरा गर्छु, बाहिर जाँदिनँ म. गजल यदि लेख्नुहुन्छ, तपाईँसँग कला छ प्रतिभा छ भनेदेखि प्रस्फुटन गर्न सक्नुहुन्छ, त्यसको लागि कुनै आफूले मात्र एउटा एकलौटी हिसाबले लागेर कुनै पनि स्थानमा भनौँ अघि बढ्न सकिन्न जस्तो मलाई लाग्छ, मेरो विचार हो, तर कसैमा हुनसक्छ त्यो, म अरूको सहयोग बिना नै म पुग्न सक्छु भन्ने हुनसक्छ, तर त्यो मान्छे पछि गएर लड्न सक्छ, विचार गर्नु होला. सबैलाई एउटा उद्घोष के गर्न चाहन्छु भने, रचनाहरू गीत गजल कविता उपन्यास जे लेख्नुहुन्छ त्यसमा चाहिँ आफूभन्दा विद्वानहरूको केही रचनाहरू हेर्नुहोस्, पहिले अवलोकन गर्नुहोस्, अध्ययन गर्नुहोस्, या सँगसँगै उहाँहरूसँगै हातेमालो गरेर अघि बढ्नुहोस्. कुनै एकजनासँग मात्र हातेमालो गर्नुभयो भने पनि, एकजना विद्वानसँग मात्र हातेमालो गरेर अघि बढ्नुभयो भने पनि धेरै अगाडि पुग्न सकिन्छ जस्तो मलाई लाग्छ.
सबैसँग हातेमालो गरेर अगाडि बढ्यो भने साँच्चीकै अगाडि पुगिन्छ भने तपाईँको विचार छ?
हजुर, सबै क्षेत्रमा.
अन्तिममा गजल सुधालाई के भन्न मन छ?
गजल सुधाको भन्नुपर्दा, गजल सुधा धेरै पहिलेदेखि चलाउनुहुन्छ यहाँले, म प्रवासमा हुँदा पनि सुन्थेँ, अनलाइनबाट सुन्दै आएको थिएँ, मेरो गजलहरू खुबै भाषण गर्नुहुन्थ्यो यहाँले. यहाँलाई त यहाँ धन्यवादको पात्र मात्र होइन, म छातीभित्र राखे पनि म भनौँ त्यो मेरो मैले गुण तिर्न सक्दिनँ होला सायद, त्यो भन्छु. सबै कुराहरू धेरै सहयोग गर्नुहुन्थ्यो यहाँले, यो मात्र गजल वाचन गर्नु मात्र होइन, धेरै कुराहरू सबै कुराहरू भनौँ भित्री मनदेखि नै म धन्यवाद दिन चाहन्छु यहाँलाई. त्यसमाथि गजल पहिले रेडियो छायारीबाट हुनुहुन्थ्यो, रेडियो छायारीदेखि लिएर अहिले परिवर्तन फेरि चेन्ज भएर आउनु भएको छ यहाँ, रेडियो मिरमिरेसम्म आइपुग्नु भएको छ. गजल सुधा सुन्नुहुने र कार्यक्रम प्रस्तुत गर्नुहुने तपाईँ लगायत प्रविधिमा सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूलाई, टिमलाई, रेडियो मिरमिरे टिम, रेडियो छहारी, रेडियो अनलाइन नेपालीको अनलाइन रेडियोका सहकर्मी साथी सबैलाई सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु, जुन मेरो आफ्नो भनौँ एउटा रचनाहरूलाई यसरी पस्किने एउटा माध्यम जुटाइदिनु भएको छ, यसको लागि हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु.
धन्यवाद कार्यक्रममा आएर आफ्नो अमूल्य समय हामीलाई व्यतीत गरिदिनु भयो, यो रातको प्रहरमा पनि हामीलाई यो महत्त्वपूर्ण समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद.
हजुर धन्यवाद.
मित्र, कार्यक्रम गजल सुधामा मैले गजलकार घनश्याम मुडबारीसँग कुराकानी जोडे. आजको कार्यक्रम कस्तो लाग्यो? घनश्याम मुडबारीलाई आफ्ना सल्लाह सुझावहरू अझ दिन चाहनुहुन्छ भने फेसबुकमा गएर नेपालीमा घनश्याम मुडबारी एकलयात्री सर्च गर्नुभयो भने पनि प्रत्यक्ष घनश्याम मुडबारीलाई भेट्न सक्नुहुनेछ, उहाँलाई आफ्ना सल्लाह सुझाव छोड्न सक्नुहुनेछ, किनकि राम्रो गर्नका लागि तपाईँहरूको हात पनि चाहिन्छ. त्यसै गरी उहाँलाई प्रत्यक्ष सम्पर्कका लागि म उहाँको मोबाइल नम्बर पनि दिन्छु, जसका लागि 98 43 4 77 230 98 43 4 77 23 में पनि उहाँलाई प्रत्यक्ष सम्पर्क गरेर आफ्नो सल्लाह सुझाव प्रतिक्रिया छोड्न सक्नुहुन्छ भन्दै आजको विषयबाट कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्ण श्रोताहरूप्रति आभार प्रकट गर्छु। प्रविधि भाटबाट तीनजना साथ दिनुहुने भएकोमा सम्पूर्ण रेडियो का टीम का प्रविधि मित्रहरूलाई धन्यवाद दिन्छु र म तपाईकै गजलमन कमल सरगम अर्को हप्ता अर्को नवीन श्रृंखला लिएर आउने वाचा गर्दै छुटिन्छु। हवस् त, जय गजल।